بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے آدرنیہ شروتا زہرا زیدی اور ساتھیوں کا سلام سویکار کیجیے۔ شروتاؤں، آج کے کاریکرم کا شبھ آرمبھ پوتر قرآن کے سورہ حجرات کی چھٹی اور ساتویں آیتوں کی تلاوت اور انواد سے کیا جا رہا ہے۔ قاری ہیں شری عبد الباسط۔
بسم الله الرحمن الرحيم۔
يا أيها الذين آمنوا إن جاءكم فاسق بنبأ فتبينوا
اللہ کے نام سے جو اتین کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، یدی کوئی ادھرمی کوئی خبر لے کر آئے تو چھان بین کر لیا کرو، ایسا نہ ہو کہ تم کسی گٹ کو انجانے میں کوئی ہانی پہنچا بیٹھو اور پھر تمہیں اپنے کیے پر پشچتاپ ہو۔ اور جان لو کہ تمہارے بیچ ایشور کے پیغمبر موجود ہیں، بہت سی باتیں ایسی ہیں کہ یدی پیغمبر ان میں تمہارا کہا مان لیا کریں تو الٹے تم ہی کٹھنائی میں پڑ جاؤ، پرنتو ایشور نے تمہیں ایمان کا پریم دیا ہے اور اسے تمہارے ہردیوں میں سجا دیا ہے، اور کفر، الگھن اور اوگیا کو تمہارے لیے اپریے بنا دیا ہے، اور ایسے ہی لوگ ایشور کے انگرہ اور اپکار سے صحیح مارگ پر ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، کارکرم میں آپ سبھی کا سواگت ہے۔ آج سوموار ہے، مارچ کی 22، شابان کی 8 اور فروردین کی 2 تاریخ۔ کارکرموں کی روپ ریکھا آپ نوٹ کر سکتے ہیں۔ کارکرم کا آرمبھ وگت کی ہی بھاتی آج بھی ہم وشو سماچاروں سے کریں گے۔ وشو سماچاروں کے بعد راجنیتک چرچا کا دینک کارکرم آپ سنیں گے۔ راجنیتک چرچا کے دینک کارکرم کے اپرانت نوروز پر وشیش کارکرم پیش کیا جائے گا۔ سبھا کے انت میں ہم آپ کو سنائیں گے کارکرم جل سنکٹ۔ تو یہ تھی کارکرموں کی روپ ریکھا۔ کچھ ہی چھڑوں میں وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ وشو سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ پہلے آج کے پرمکھ سماچاروں کا سارانش۔ اسلامی کرانتی کے ورشٹھ نیتا نے کہا ہے کہ ہمارے ساتھ امریکیوں کا رویہ غلط رہا ہے۔ رکشا منتری نے بل دے کر کہا ہے کہ ایرانی راج پرمانو ویگیانک فخری زائدے کی ہتیا کا بدلہ لے کر رہے گا۔ بھارت پرشاست کشمیر میں سرکشا بلوں اور الگاوادی چھاپہ ماروں کے بیچ جھڑپ میں 4 لوگ مارے گئے۔ سعودی عرب کی بمباری کے جواب میں یمنی بلوں نے ریاض میں کنگ خالد ایئرپورٹ پر میزائلوں سے حملہ کیا۔ اب آپ وستار سے قائم رضوی سے وشو سماچار سنیے۔ اسلامی کرانتی کے ورشٹھ نیتا نے پرمانو سمجھوتے سہت دوسرے مدوں کے بارے میں امریکہ پر اوشواس کا الیکھ کیا۔ انہوں نے کہا کہ ہمارے ساتھ امریکیوں کا رویہ غلط رہا ہے۔ ورشٹھ نیتا عبداللہ العظمیٰ سید علی خامنئی کا کہنا تھا کہ کل ملا کر شیتری معاملوں میں امریکی غلطی کر رہے ہیں۔ ورشٹھ نیتا نے ورچوئل سمبودھن میں اس سال جون میں ہونے والے راشٹرپتی چناؤں کا ذکر کرتے ہوئے کہا کہ چناؤ دیش میں ایک پنر نرمان پرکریا ہے جس کے مادھیم سے دیش کے کاریکاری حصوں کو تازہ دم کیا جائے گا۔ آیت اللہ العظمیٰ سید علی خامنئی کا کہنا تھا کہ کچھ دیشوں کی جاسوسی ایجنسیاں، وشیش روپ سے امریکہ اور زائونی شاسن کی ایجنسیاں، کچھ سمے سے جون میں ہونے والے چناؤں کا رنگ پھیکا کرنے کا پریاس کر رہی ہیں۔ اس دیش تک پہنچنے کے لیے وہ چناؤ میں آیوجکوں پر چناوی انجینئرنگ کا آروپ لگا رہے ہیں اور لوگوں کو ہتوتساہت کر رہے ہیں کہ تمہارے ووٹ کا کوئی مہتو نہیں ہے۔ اس کے لیے وہ سائبر اسپیس کا ادھکتم استعمال کر رہی ہیں۔ اپنے بھاشن کے دوسرے بھاگ میں اسلامی کرانتی کے ورشٹھ نیتا نے پرتبندھوں کا الیکھ کیا۔ انہوں نے کہا کہ آرتھک گھیراؤ اور پرتبندھ سرکاروں کے بڑے اپرادھوں میں سے ہیں اور اسے راجنیتک و کوٹنیتک نظر سے نہیں دیکھا جانا چاہیے۔ انہوں نے کہا کہ کسی راشٹر کو اس طرح پرتبندھت کیا جائے कि वह दवाएं और चिकित्सा उपकरण तक आयात न कर सके और इस तरह का अपराध अमरीका जैसा देश ही कर सकता है। इस्लामी क्रांति के वरिष्ठ नेता ने कहा कि हमारे देश के लिए प्रतिबंध एक अपराध था, लेकिन इसके कुछ फायदे भी थे जिनके जरिए इस खतरे को अवसर में बदल दिया गया। उन्होंने कहा कि हमारे युवाओं ने हिम्मत दिखाई और कुछ ऐसे मैदानों में जिनकी आवश्यकता की चीज़ों के लिए विदेशों पर निर्भर होना पड़ता था, देश को विदेश से आवश्यकता मुक्त कर दिया और ये देश के भीतर की तकनीक से ही संभव हो सका है। वरिष्ठ नेता ने कहा कि अमेरिका की पूर्व सरकार की अधिकतम नीति दम तोड़ गई है, लेकिन अगर वर्तमान सरकार भी इसी नीति पर चलेगी तो इसे भी पराजय का ही सामना करना पड़ेगा। वरिष्ठ नेता ने कहा कि पिछले मूर्ख ने ईरान की स्थिति कमजोर करने के लिए अधिकतम दबाव की नीति अपनाई थी ताकि ईरान वार्ता की मेज पर आ जाए और अहंकारी मांगों को ईरान पर थोप दिया जाए, लेकिन उसे ऐसा अपमान के साथ सत्ता छोड़नी पड़ी कि खुद भी बदनाम हुआ और अपने देश की भी फसीहत करा गया, लेकिन इस्लामी गणतंत्र शक्ति और सम्मान के साथ मौजूद है। ईरानी नव वर्ष के आरंभ के अवसर पर इस्लामी क्रांति के सर्वोच्च नेता द्वारा दिए गए भाषण को दुनिया भर के संचार माध्यमों ने प्रमुखता से पेश किया है। ब्लूमबर्ग न्यूज नेटवर्क वेबसाइट ने आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई के भाषण के उस भाग को कोट किया है जिसमें उन्होंने कहा है कि ईरान परमाणु समझौते के संबंध में प्रस्तावित समाधान को लेकर बिल्कुल जल्दबाजी में नहीं है। ब्लूमबर्ग ने इस बारे में लिखा है कि इस्लामी क्रांति के सर्वोच्च नेता ने अमेरिका को चेतावनी दी है कि अगर उसने व्यावहारिक तौर पर पूर्ण रूप से प्रतिबंधों को समाप्त नहीं किया तो वाशिंगटन को हार का मुंह देखना पड़ेगा। रॉयटर्स ने भी इस्लामी क्रांति के वरिष्ठ नेता के भाषण के कुछ भागों की ओर संकेत करते हुए अमरीका द्वारा परमाणु समझौते को लेकर दी गई वादा खिलाफी के बारे में लिखा है कि आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई ने टीवी पर प्रसारित हुए अपने भाषण में कहा है कि अमरीका ने केवल कागज पर प्रतिबंधों को हटाने की बात कही है, क्योंकि व्यवहारिक रूप से प्रतिबंध नहीं हटाए गए, इसलिए उनके वादों का हमारे लिए कोई मूल्य नहीं है। ईरान के रक्षा मंत्री ने बल देकर कहा है कि ईरानी राष्ट्र परमाणु वैज्ञानिक शहीद फखरी जादे की हत्या का बदला लेकर रहेगा। ब्रिगेडियर जनरल अमीर हातमी ने देश के परमाणु वैज्ञानिक शहीद फखरी जादे के परिजनों से भेंट की। उन्होंने फखरी जादे सहित सभी शहीदों के बलिदान को याद करते हुए कहा कि ईरान की वर्तमान प्रगति के पीछे शहीदों का बलिदान, उनकी दूरदर्शिता और संघर्ष के साथ ही साथ विभिन्न क्षेत्रों में महान ईरानी राष्ट्र की जागरूकता भी शामिल है। ईरान के रक्षा मंत्री ने याद दिलाया कि जैसा कि इस्लामी क्रांति के वरिष्ठ नेता कह चुके हैं, परमाणु वैज्ञानिक शहीद फखरी जादे के मार्ग को पूरी क्षमता के साथ हम आगे बढ़ाएंगे। ब्रिगेडियर जनरल अमीर हातमी के अनुसार समस्त क्षेत्रों में इस महान शहीद के वैज्ञानिक एवं तकनीकी प्रयासों को पूरा करने के लिए कोशिश की जाएगी और ईरान निर्मित फखरा वैक्सीन उन्हीं के अथक प्रयासों का एक नमूना है। ईरान के सशस्त्र बलों के रक्षा एवं सहायता मंत्रालय के समुद्री उद्योग संगठन के प्रमुख ने इस्लामी क्रांति के संरक्षक बल के लिए विभिन्न प्रकार की पनडुब्बियों को बनाए जाने की सूचना दी है। ईरान के सशस्त्र बलों के रक्षा एवं सहायता मंत्रालय के समुद्री उद्योग संगठन के प्रमुख ने इरना एजेंसी से बातचीत करते हुए आईआरजीसी के लिए हल्की और अर्धभारी पनडुब्बियों के बनाए जाने की सूचना दी। उन्होंने कहा कि इन पनडुब्बियों के निर्माण का काम हिजरी शमसी वर्ष के आरंभ से शुरू हो जाएगा। एडमिरल अमीर ने बताया कि पनडुब्बियों के क्षेत्र में आज तक इस्लामी गणतंत्र ईरान की नौसेना घरेलू और विदेशी हल्की तथा अर्धभारी पनडुब्बियों का प्रयोग करती आई है। उन्होंने कहा कि ईरानी नववर्ष के आरंभ से आईआरजीसी की नौसेना के लिए हम पनडुब्बियों की परियोजना पर काम शुरू करने जा रहे हैं, जो आने वाले कुछ वर्षों में पूरे कर लिए जाएंगे और जल्द ही आईआरजीसी हल्की पनडुब्बियों से संपन्न हो जाएगी। आईएईए के महानिदेशक ने कहा है कि परमाणु समझौते को बचाने के लिए इसके सदस्य देशों को ईरान से सहमति के 3 महीने के अवसर से पूरा लाभ उठाना चाहिए। अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी IAEA के महानिदेशक राफेल ग्रोसी ने स्पेनिश पत्रिका एल पाइस से बात करते हुए बताया कि ईरान के साथ होने वाली सहमति परमाणु प्रतिष्ठानों के निरीक्षण को जारी रखने के लिए एक अस्थायी उपाय है। IAEA और तेहरान के बीच हुए समझौते के आधार पर अब ईरान अपने प्रतिष्ठानों में लगे कैमरों के चित्र एजेंसी के हवाले नहीं करेगा। इसी समझौते के आधार पर ईरान ने यह स्वीकार किया है कि वह 3 महीनों तक कैमरों की तस्वीरों को डिलीट नहीं करेगा और इन 3 महीनों में प्रतिबंधों को हटाए जाने की स्थिति में चित्रों को IAEA के हवाले कर दिया जाएगा। ईरान ने चेतावनी दी है कि प्रतिबंध न हटाए जाने की सूरत में वो कैमरों की फिल्मों को डिलीट कर देगा। भारत प्रशासित कश्मीर के शोपियां इलाके में सुरक्षा बलों और अलगाववादी छापामारों के बीच हुई भीषण झड़प में 4 छापामारों के मारे जाने की सूचना है। शोपियां इलाके में सुरक्षा बलों को अलगाववादी छापामारों के मौजूद होने की सूचना मिली थी, जिसके बाद पुलिस और सेना की टीम वहां पहुंची। अलगाववादी छापामारों को घेरकर उन्हें सरेंडर करने की चेतावनी दी गई, लेकिन छापामारों ने फायरिंग शुरू कर दी। इस दौरान सुरक्षा बलों के साथ हुई मुठभेड़ में 4 छापामार मारे गए हैं। कश्मीर के IG विजय कुमार ने बताया कि मारे गए 4 अलगाववादी छापामारों का संबंध लश्कर-ए-तैयबा से था। विजय कुमार ने यह भी बताया है कि अभी 2 अन्य अलगाववादी छुपे हुए हैं, जिनके साथ सुरक्षा बलों की मुठभेड़ हुई है। कश्मीर के IG ने बताया कि पूरे इलाके की घेराबंदी कर ली गई है और अभियान चलाया जा रहा है। भारत में कोरोना वायरस एक बार फिर बेकाबू होता दिखाई दे रहा है। इस महामारी का ग्राफ हर दिन वहां पर एक नया रिकॉर्ड बना रहा है। भारत के महाराष्ट्र राज्य में कोरोना की स्थिति अधिक चिंताजनक बन गई है। इस राज्य में पिछले 24 घंटों के दौरान 30,000 से ज्यादा नए मामले सामने आए हैं। भारत के स्वास्थ्य मंत्रालय की ओर से सोमवार की सुबह जारी होने वाले आंकड़ों के अनुसार कोरोना के नए मामले सामने आने के बाद देश में कुल संक्रमित मरीजों की संख्या 1,16,64,081 हो गई है, जबकि पिछले 24 घंटों में कोरोना वायरस से संक्रमण के 46,951 नए मामले सामने आए हैं। इस दौरान 212 लोगों की इस घातक वायरस के कारण मौत हो गई। सऊदी अरब के युद्धक विमानों ने सोमवार को यमन की राजधानी सना पर भीषण बमबारी की। इस बमबारी के बाद सऊदी गठबंधन के लड़ाकू विमानों के पायलटों ने अभी सांस भी नहीं ली थी कि यमनी सेना ने मुंह तोड़ जवाब देते हुए रियाज में स्थित किंग खालिद एयरपोर्ट पर मिसाइल बरसा दिए। अलमनार की रिपोर्ट के अनुसार यमनी सेना ने सऊदी गठबंधन के युद्धक विमानों द्वारा सोमवार को राजधानी सनआ के अन्नहदीन और अन्नहजा इलाके पर की गई भीषण बमबारी का मुंह तोड़ जवाब देते हुए एक बार फिर सऊदी अरब की राजधानी रियाज में स्थित मलिक खालिद एयरपोर्ट को मिसाइलों से निशाना बनाया। यमनी सेना के जवाबी हमले के बाद सऊदी अरब एयरलाइंस ने एक बयान जारी करके यात्रियों से उड़ानों में होने वाली देर के लिए माफी मांगी है और ये घोषणा की है कि एक ऐसी घटना हुई है जिसमें एयरपोर्ट के अधिकारियों की कोई गलती नहीं है। सीरिया के हलब नगर के कुछ क्षेत्रों में तुर्की के पिट्ठू आतंकवादियों की ओर से किए गए हमले में दसियों लोगों के हताहत और घायल होने की सूचना है। हलब के एक सैन्य अधिकारी ने बताया है कि नगर के अधिक जनसंख्या वाले फुरुद्वीन और सालेहीन मोहल्लों में तुर्की का समर्थन प्राप्त आतंकवादियों के मॉर्टर हमले में कम से कम 2 लोग मारे गए, जबकि 17 अन्य घायल हो गए। इसी बीच उत्तरी हलब के स्थानीय सूत्रों के अनुसार अलबाब नगर में एक कार बम विस्फोट हुआ है, जिसमें बहुत से आम नागरिक हताहत और घायल हुए हैं। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
دوستو آپ سن رہے ہیں پروگرام راجنیتک چرچا، میں ہوں محمد علی قمی۔ ہماری یہ چرچا آئی آر جی سی کو پنڈوبیوں سے لیس کرنے کی یوجنا، نیتن یاہو کی ایرانو فوبیا کے پرچار کے ذریعے اتگرہت فلسطین میں چناؤ جیتنے کی کوشش، جرمنی میں لاک ڈاؤن کے خلاف لوگوں میں اسنتوش، ہوٹل انڈسٹری پر دیوالیہ ہونے کا خطرہ، اور مہاراشٹر میں کورونا کی لہر میں تیزی کے ساتھ ہی ساتھ راجنیتک تاپمان میں بھی تیزی پر کیندرت ہے۔ پہلے آئی آر جی سی فورس کو پنڈوبیوں سے لیس کرنے کی یوجنا پر پیش ہے ایک رپورٹ، ساتھی حسن عباس کی زبانی۔
ایران کے رکشا منترالے کے ادھین نیول انڈسٹری کے پرمکھ نے کہا ہے کہ آئی آر جی سی کے لیے ہلکی اور بھاری پنڈوبیاں تیار کی جا رہی ہیں۔ ایڈمیرل امیر رستگاری نے ایرنا سے انٹرویو میں آئی آر جی سی کے لیے ہلکی اور ارد بھاری پنڈوبیاں تیار کیے جانے کا ذکر کرتے ہوئے کہا کہ اس سلسلے میں تیاری کی پرکریا اسی سال شروع ہو جائے گی۔ انہوں نے کہا کہ ایران کی نو سینا اب تک جو پنڈوبیاں استعمال کرتی رہی ہے ان میں سے کچھ دیش کے بھیتر بنائی گئیں اور کچھ ودیشوں سے منگائی گئی ہیں۔ رکشا منترالے کی نیول انڈسٹری وبھاگ کے پرمکھ ایڈمیرل رستگاری نے کہا کہ ایرانی نو ورش سن 1400 ہجری شمسی میں آئی آر جی سی کے لیے ہلکی اور ارد بھاری پنڈوبیوں کی تیاری کا کام شروع ہو جائے گا اور وہ اگلے کچھ برسوں میں نانا پرکار کی پنڈوبیوں کا سوامی ہو جائے گا۔ انہوں نے اپنے بیان میں دیش کے رکشا منترالے کو ٹھوس ارتھ ویوستھا کا پرتیک بتاتے ہوئے کہا کہ آج نہ صرف نیول انڈسٹری بلکہ رکشا منترالے کے سبھی سنگٹھن وبھن پرکار کے رکشا اتپادوں کی یوجناؤں میں کسی بھی باہری تتو سے کسی طرح کی مدد نہیں لے رہے ہیں۔ ان کا کہنا تھا کہ ایران کا رکشا ادیوگ سارا کام اپنے بل پر کر رہا ہے اور اس نے وبھن کھیتروں میں پچھلے 4 دشکوں سے جاری پابندیوں کو اوسروں میں بدل دیا اور خود کو وبھن پرکار کے ہتھیاروں سے لیس کرنے میں کامیاب ہو گیا۔ دوسری اور ایران کی آئی آر جی سی فورس کی تھل سینا اکائی کے کمانڈر نے کہا ہے کہ دیش کے وبھن علاقوں میں استھائی شانتی کی گرو کرنے والی پرکریا جاری ہے۔ جنرل محمد پاکپور نے ایرانی ورش سن 1400 کے آغاز کے سمبندھ میں ایک بیان میں کہا کہ دیش کے وبھن کھیتروں میں استھائی شانتی کو بڑھاوا دینے کی گرو کرنے والی پرکریا جاری رہے گی، جس کا اصل لکش آگامی برسوں میں اسلامی کرانتی کے لکش کو حاصل کرنے کے راستے پر پوری دڑھتا سے آگے بڑھنا ہے۔
بنیامین نتنیاہو اتگرہت فلسطین میں منگلوار کے عام چناؤ میں کامیابی کے لیے ایرانو فوبیا کا پرچار کر رہے ہیں، جبکہ ان کے خلاف بھرشٹاچار کے الزام کو لے کر پردرشن ہو رہے ہیں۔ فلسطین سے خالد سبارنا کی رپورٹ پیش کر رہے ہیں ساتھی روش زیدی۔
قبل یومین من الانتخابات
اتیگرت فلسطین میں عام چناؤ سے 2 دن پہلے قدس میں بسائے گئے اور اتیگرت فلسطین کے دوسرے شہروں کے زائونیوں نے زیونی شاسن کے پردھان منتری نیتن یاہو کے خلاف پردرشن کیا اور انہیں اسرائیل کے نسل بیدی ویوہار کا پرتیک بتایا جو اس شاسن کو پتن کی اور لے جا رہے ہیں۔ پردرشن کرنے والوں کے ہاتھوں میں ایسے پلے کارڈ تھے جن پر نیتن یاہو کے ترنت استعفے کی مانگ کے نعرے لکھے ہوئے تھے۔ یہ ریلیاں نیتن یاہو کی اتیوادی نیتیوں کے خلاف زیونی سماج کی کڑی پرتکریا کو ظاہر کرتی ہے۔ ان کی کیبنٹ پر بھرشٹاچار کے آروپ لگے ہیں۔
ہوا عنده اختلاسات وقضايا جنائية وقضايا فساد
نیتن یاہو المحاصر بملفات فساد
نیتن یاہو بھرشٹاچار کے کئی معاملوں میں گھرے ہوئے ہیں۔ وہ اپنے سنکٹ کو زیونی شاسن سے باہر پھیلا کر لوگوں کا دھیان اپنی اور سے ہٹانے کی کوشش میں ہے۔ وہ اپنے چناوی ابھیان میں ایرانو فوبیا، اویدھ کالونیوں کے نرماڑ کو بڑھانے اور فلسطینیوں کے نرسنہار کا پرچار کر رہے ہیں تاکہ اپنے پریوار کے بھرشٹاچار سے لوگوں کے دھیان کو ہٹائیں۔ دوسری اور بڑھتی غریبی اور بے روزگاری کی وجہ سے زیونی شاسن کی حالت دن بر دن سنکٹ مئی ہوتی جا رہی ہے۔ اویدھ روپ سے بسائے گئے زیونی پردرشن کر رہے ہیں، لیکن سچائی یہ ہے کہ زیونی شاسن کی بنیاد فلسطینیوں کے نرسنہار اور ان کے ادھیکاروں کو ختم کرنے پر رکھی گئی ہے۔ زیونی سماج پہلے سے زیادہ اتیواد، چرم پنتھ اور نسلی بھید باؤ کی اور بڑھ رہا ہے۔
قد يحتاج رئيس وزراء الاحتلال
نیتن یاہو سطح میں باقی رہنے اور اپنے خلاف بھرشٹاچار کے بڑے معاملوں سے بچنے کے لیے سنکٹ کو زیونی شاسن سے باہر پھیلانے کی کوشش کر رہے ہیں تاکہ اس طرح اپنے منتری منڈل کو بچا سکیں۔ فلسطین سے IRIB کے لیے خالد سبارنا کی رپورٹ۔
جرمنی میں لاک ڈاؤن کے خلاف لوگوں میں اسنتوش ہے، جبکہ ہوٹل انڈسٹری دیوالیہ ہونے کے قریب پہنچ گئی ہے۔ پیش ہے برلن سے امیر شجائی کی رپورٹ، ساتھی قائم رضوی کی زبانی۔
جرمن سرکار کورونا سے جڑی پابندیوں کے بارے میں ایسی حالت میں فیصلہ لینے کی سوچ رہی ہے کہ اس پورے دیش میں 4 مہینے سے لاگو لاک ڈاؤن کے خلاف ویرودھ بڑھتا جا رہا ہے۔ یہ ایسے میں ہے کہ جب کورونا کی حالت کے بارے میں وشیشگیوں کا اندازہ بہت آشا جنک نہیں ہے۔ کارواہی میں دیری سے حالات زیادہ خراب ہو جائیں گے، ہمیں پھر سے لاک ڈاؤن اور ایمرجنسی بریک لگانا پڑے گا۔ ان دنوں جرمن سماج میں ایمرجنسی بریک شبداولی بہت پرچلت ہو گئی ہے، جس کا مطلب ہے کورونا کا سنکرمن بڑھنے سے تھوڑی بہت ڈھیل بھی ختم کر دی جائے گی۔ اس کے ساتھ ہی لاک ڈاؤن کی وجہ سے یورپ کی سب سے بڑی ارتھ ویوستھا کے سامنے چنوتی کھڑی ہو گئی ہے۔ ہوٹل سیکٹر سنگھ کے پرمکھ کا کہنا ہے کہ کورونا سے ہوٹل سیکٹر کو بہت نقصان پہنچا ہے۔ ہمارے ویوسائے سے جڑے سبھی کام 7 مہینے سے ٹھپ پڑے ہوئے ہیں، جس سے کام کرنے والوں کے من میں مایوسی پنپ رہی ہے۔ ہمارے سیکٹر کے ادھین 25% کمپنیاں خود کو دیوالیہ کرنے کا وچار کر رہی ہیں۔ ایک اور پورے جرمنی میں لاک ڈاؤن کا ویرودھ بڑھ رہا ہے تو دوسری اور کورونا کی تیسری لہر اس دیش میں موجود ہے۔ اسی بیچ سرکار کو وسنت ریتو میں لاک ڈاؤن کی مدت بڑھانے کے بارے میں فیصلہ کرنا ہے۔ میڈیا حلقوں کا انمان ہے کہ جرمن سرکار کورونا وائرس کو قابو میں کرنے کے مان دنڈ کو اونچا رکھنے کے لیے آپات حالات اور لاک ڈاؤن کی مدت کو 4 ہفتے بڑھانے کا ارادہ رکھتی ہے۔ برلن سے IRIB کے لیے امیر شجائی کی رپورٹ۔
اور اب بھارت کا رخ کرتے ہیں۔ مہاراشٹر میں کورونا کی لہر میں تیزی کے ساتھ ہی ساتھ راجنیتک تاپمان میں بھی تیزی ہے۔ پورو پولیس آیکت پرمبیر سنگھ کے خط سے راجنیتک کھلبلی مچی ہوئی ہے۔ NCP نے انل دیشمکھ کے استعفے کی مانگ کو خارج کیا، جبکہ مہاراشٹر میں راشٹرپتی شاسن لگانے کی بھاجپا کی مانگ پر شیو سینا نیتا سنجے راؤت نے کہا ہے کہ چیتاونی دے رہا ہوں، جو آگ آپ لگائیں گے اس میں آپ جھلس جائیں گے۔ پیش ہے شمشاد کاظمی کی رپورٹ۔
مہاراشٹر میں جہاں کورونا کی دوسری لہر تیور ہوتی جا رہی ہے، وہیں اس راجیہ کا راجنیتک تاپمان بھی بڑھتا جا رہا ہے۔ ممبئی کے پورو پولیس آیکت پرمبیر سنگھ کے پتر نے مہاراشٹر کی راجنیتی میں کھلبلی مچا دی ہے۔ اسے لے کر بھارتی جنتا پارٹی شیو سینا کے نیتریتو والی گٹھ بندھن سرکار پر نرنتر حملے کر رہی ہے اور گرہ منتری انل دیشمکھ کے تیاگ پتر کی مانگ کر رہی ہے۔ مہاراشٹر میں راجنیتک گھمسان تب شروع ہوا جب ممبئی کے پورو پولیس آیکت پرمبیر سنگھ نے مکھیہ منتری ادھو ٹھاکرے کو لکھے پتر میں دعویٰ کیا کہ مہاراشٹر کے گرہ منتری انل دیشمکھ نے ہر مہینے 100 کروڑ روپے کی وصولی کا آدیش دیا تھا۔ اس پتر نے یدپی مہاراشٹر میں شیو سینا، کانگریس اور راشٹروادی کانگریس پارٹی کی گٹھ بندھن سرکار کے لیے الجھن پیدا کر دی ہے اور انل دیشمکھ کے تیاگ پتر کی مانگ زور پکڑ رہی ہے، لیکن سرکار میں شامل راشٹروادی کانگریس پارٹی نے، جس کے انل دیشمکھ بھی سدسیہ ہیں، ان کے تیاگ پتر کی سمبھاونا کو خارج کر دیا ہے۔ گرہ منتری انل دیشمکھ نے بھی ان پر لگائے جانے والے آروپ کو نرادھار بتایا ہے۔ NCP نیتا نواب ملک نے کہا،
نشچت روپ سے آروپ لگا ہے تو جانچ ہوگی، اچھ ادھیکاریوں کے مادھیم سے چٹھی کی جانچ ہوگی اور جانچ کے بعد جو بھی نکل کے آئے گا کاروائی ہوگی۔ ایک چٹھی کے آدھار پہ استعفے کی مانگ ہو رہی ہے، استعفہ دینے کا سوال نہیں ہوتا۔ پارٹی نے نرنے لیا ہے کہ جانچ ہونے کے بعد ہی کوئی نرنے لیا جائے گا۔
इसी बीच शिवसेना सांसद संजय राउत ने महाराष्ट्र में राष्ट्रपति शासन लगाने की भाजपा की मांग पर प्रतिक्रिया व्यक्त करते हुए कहा,
सेंट्रल एजेंसी का इस प्रकार से मिसयूज करके महाराष्ट्र में अगर कोई राष्ट्रपति शासन लगाने की अगर कोशिश कर रहे तो मैं उनको एक चेतावनी दे रहा हूं, जो आग लगेगी उसमें आप झुलस जाएंगे।
एनसीपी प्रमुख शरद पवार ने आज दिल्ली में एक संवाददाता सम्मेलन में अनिल देशमुख के त्याग पत्र की मांग के समय को लेकर सवाल उठाया और कहा कि मुंबई के पूर्व कमिश्नर परमबीर सिंह ने मुकेश अंबानी को खतरे वाले केस से ध्यान हटाने के लिए देशमुख पर अनर्गल आरोप लगाया है। पवार ने कहा कि देशमुख के त्याग पत्र का प्रश्न ही नहीं उठता। उन्होंने ये भी कहा कि शिवसेना ने अनिल देशमुख के त्याग पत्र के लिए एनसीपी पर दबाव नहीं डाला है। पवार ने देशमुख के विरुद्ध कार्रवाई की संभावनाओं को खारिज कर दिया और कहा कि चिट्ठी के अनुसार देशमुख पर फरवरी में जिस समय वाजे से मिलकर वसूली का रैकेट बनाने की चर्चा होने की बात कही गई है, उस समय देशमुख अस्पताल में थे। परमबीर सिंह को अंबानी धमकी केस में माफ न की जा सकने वाली गलतियों के चलते पुलिस कमिश्नर पद से हटा दिया गया था। उधर भाजपा ने जहां एक और आज लोकसभा में इसी मुद्दे को उठाया और भ्रष्टाचार के आरोप में अनिल देशमुख के त्याग पत्र की मांग की, वहीं शिवसेना ने इसे राज्य सरकार को अस्थिर करने का षड्यंत्र बताया। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और इसी के साथ राजनीतिक चर्चा का ये कार्यक्रम यहीं पर समाप्त हुआ। ये तेहरान है, इस्लामी गणतंत्र, ईरान की आवाज। अब पेश है नवरोज के बारे में खास प्रोग्राम, जिसके बाद आप सुनेंगे सभा का आखिरी प्रोग्राम, जल संकट।
दोस्तों, ईद नवरोज पर विशेष कार्यक्रम के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और सैयद मिसम का सलाम स्वीकार कीजिए।
ईरानी वसंत ऋतु के आगमन और विश्व के नवीनीकरण का महाउत्सव मना रहे हैं। नवरोज ईरानी राष्ट्र का प्राचीन त्योहार और जश्न है। इसके बारे में बताया जाता है कि ये प्राचीन काल से ही अपनी सारी परंपराओं के साथ अभी भी बाकी है। बुजुर्ग कहते हैं कि अगर आप दुनिया की सारी चीजों को उनकी अपनी हकीकत में देखना चाहते हैं तो इंसान के अतीत को उसकी सारी खूबियों और विशेषताओं के साथ देखें। यही वजह है कि प्राचीन परंपराओं और प्रतीकों का सम्मान और उनका आदर बहुत जरूरी होता है।
आज दुनिया में प्रचलित बहुत सी परंपराएं अतीत की ओर पलटती हैं। अतीत पर नजरें डालने से पता चलता है कि इंसान ने अपने विचारों को अच्छी तरह विकसित किया है। ईरान की इन्हीं परंपराओं में से एक 2500 साल पहले से चली आ रही एक परंपरा है जो ईरानी जनता की संस्कृति से घुल मिल गई है। जी हाँ, ये नौरोज का जश्न है। ये वो जश्न है जिसे वर्षों से ईरानी परिवार अपने घरों में मनाते हैं। ये जश्न जाने पहचाने मेहमान की भांति हर ईरानी परिवार के घर में दाखिल होता है और अपने साथ खुशियों का अथाह सागर लाता है।
ईद नौरोज का जश्न वो है जो ईरानी इतिहास के भारी उतार चढ़ाव के बावजूद अभी भी हर ईरानी परिवार के दिल में बसता है और हर धर्म व जाति से हटकर हर ईरानी अपने अपने हिसाब से ये जश्न मनाता है। बताया जाता है कि नौरोज आरंभिक ईरानी लोगों की आस्थाओं का हिस्सा है जो हजारों साल पहले वजूद में आया था। इस जश्न से मिलती जुलती कई कहानियां भी हैं।
दोस्तों, कहानियों और ऐतिहासिक प्रमाणों के अतिरिक्त जो ईरानियों के बीच नवरोज के भव्य आयोजन की गाथा कहते हैं, लोगों की परंपरा, संस्कार व संस्कृति, इसी प्रकार ईरानी कला और साहित्य नवरोज के उत्सव और इसकी खुशियों की बातों से भरे हुए हैं। पूरे इतिहास में नवरोज का आगमन प्रसन्नता के साथ होता है और विभिन्न प्रदर्शनियों का आयोजन और प्रसन्नता से बिखेरने वाला संगीत बजाना और नवरोज से संबंधित गानों का गाया जाना इस ईद की परंपरा और संस्कार हैं।
नवरोज आने से कुछ दिन पूर्व ईरानियों में विशेष प्रकार का उत्साह देखने को मिलता है और अपने घर, गाँव, बस्ती और नगर की सफाई और स्वयं को स्वच्छ करके वे नवरोज का स्वागत करते हैं। इन समस्त चीजों में ईरानी जनता की धार्मिक, राष्ट्रीय और सांस्कृतिक प्राचीनता छिपी हुई है। नवरोज में प्रतिवर्ष इन्हीं बातों की पुनरावृत्ति होती है। शताब्दियों से ईरानी नवरोज को सृष्टि के महाआयोजन, हरियाली का प्रतीक और प्रकृति के पुनर्जीवित होने के उत्सव के रूप में मनाते हैं। ये कार्य ईरानियों द्वारा इस्लाम स्वीकार करने के पश्चात भी जारी है और इसमें कुछ इस्लामी परंपराएं भी शामिल कर ली गई हैं।
नवरोज का प्राचीन जश्न न केवल ये कि समय बीतने के साथ भुलाया नहीं गया, बल्कि ये ईरान की विभिन्न जातियों और वर्गों के मध्य एकता का मंच बन चुका है। यही नहीं, अब तक नवरोज वर्तमान ईरान की सीमाओं से पार निकलकर अंतर्राष्ट्रीय स्तर पर मान्यता प्राप्त कर चुका है। नवरोज को एक अंतर्राष्ट्रीय त्यौहार के रूप में स्वीकार किया गया है। नवरोज को आज भी विशेष वैभव के साथ मनाया जाता है और न केवल ईरान बल्कि क्षेत्र के कई देशों में मनाया जाता है।
मिथ अंग्रेजी के शब्द माइथ का समानार्थी शब्द है। मिथ में उन काल्पनिक कथाओं को लिया जाता है जो मनुष्य के ब्रह्मांड, प्रकृति और मानव व्यवहार, जीवन से संबंधित प्रश्नों के उत्तर के रूप में संबंधित हो। मिथ दो प्रकार की होती है, एक प्रकृति के साथ जुड़ी और दूसरी परालौकिक। दूसरे शब्दों में यूं कहा जा सकता है कि कल्पित कथा का मतलब ऐसी कथा जो बिल्कुल कल्पना के आधार पर हो, कल्पना के बेस पर हो, जिसमें केवल कोरी कल्पनाएं हों और हकीकत से उसका कोई वास्ता व लेना देना ना हो।
समय बीतने के साथ ही साथ कल्पित कथाओं का दौर खत्म होने लगा और उनकी जगह दूसरी आस्थाओं और परंपराओं ने लिया। कुछ आस्थाएं और परंपराएं फीकी पड़ गईं और उनको कोई महत्व नहीं देता, जबकि कुछ परंपराएं समय बीतने के साथ साथ अपने मूल्य पर यथावत बाकी रहीं और लोगों के बीच लेजेंड के रूप में प्रचलित रहें। लेजेंड अर्थात किंवदंती घटनाएं, किंवदंती असंबद्ध इतिहास के घटनाओं के आधार पर लोक जीवन में प्रचलित कथाओं को कहते हैं। सामान्यतः इस शब्द का प्रयोग दंत कथा और अनुश्रुति के अनुरूप में किया जाता है, किंतु इससे ध्वनि होने वाली कथाएं उनसे बहुत भिन्न होती हैं। दूसरे शब्दों में यूं कहा जा सकता है कि ऐसी बात जो लोग परंपरा से सुनते आए हों पर जिससे ठीक होने का कोई पुष्ट प्रमाण न हो। यहाँ पर इस बात का उल्लेख जरूरी है कि कुछ कल्पित कथाएं संभव है कि दोबारा पुनर्जीवित हो जाएं और आने वाले समय में लोगों की जबानों पर रहें, जैसे नवरोज का राष्ट्रीय जश्न।
यूनेस्को के सदस्य देश नवरोज को विश्व की आध्यात्मिक धरोहर के रूप में स्वीकार करते हैं और सितंबर 2009 में विश्व की आध्यात्मिक धरोहर के रूप में यूनेस्को में उसका पंजीकरण किया गया। इसी प्रकार संयुक्त राष्ट्र संघ की महासभा ने वर्ष 2010 के फरवरी महीने में पहली फरवरी को अंतर्राष्ट्रीय नवरोज दिवस के रूप में मान्यता दी और 21 मार्च के दिन को अपने कैलेंडर में स्थान दिया। 21 मार्च के दिन को संयुक्त राष्ट्र संघ की महासभा में जिस मसौदे को पारित किया गया उसमें इस प्रकार आया है, یہ ایسا پراچین ایرانی تیوہار ہے جو 3,000 سال سے ادھک پرانا ہے اور آج 30 کروڑ سے ادھک لوگ اس دن جشن مناتے ہیں۔
نوروز کے دوبارہ استتو میں آنے کے بارے میں اتہاس میں انیک پرکار کی پوراڑک اور کلپت کتھائیں موجود ہیں، لیکن جو چیز سب میں اہم ہے وہ یہ ہے کہ اس جشن کا سمبندھ فصل کے بدلنے سے ہے۔ اتیت میں چاند کو دیکھ کر کیلنڈر بدلتا تھا اور اس چیز کی وجہ سے کاریہکرموں اور جشنوں کے آیوجن میں بہت ادھک سمسیاؤں کا سامنا کرنا پڑتا تھا۔ ایران کے پراچین راجا مالک شاہ سلجوکی نے بہار کے موسم سے سال کے بدلنے کا اعلان کر دیا۔ پراچین کال میں فصلوں کا کال سمان نہیں ہوتا تھا اور کئی کتابوں میں الگ الگ طرح سے فصلوں کو سوچی بدھ کیا گیا تھا۔
پراچین کال کے ایرانیوں نے سال کو 6 آسمان بھاگوں میں وبھاجت کر دیا اور ان کا یہ ماننا تھا کہ ہر بھاگ کے آرمبھ میں آہورا مزدا ارتھات ایشور نے زمین، آسمان، پانی، ونسپتی، چوپاؤں اور انسانوں جیسی چیزوں کی سرشتی کی۔ ان کا یہ خیال تھا کہ ایشور نے یہ کام ایک سال میں 6 بار میں تھوڑے تھوڑے سمے میں انجام دیا اور اسی لیے پراچین ایرانی جشن منانے لگے اور انہوں نے اس کا نام گام بار رکھا۔ اس جشن میں لوگ آہورا مزدا ارتھات ایشور کے گڑگان کرتے تھے اور اس کی سرشتی پر اس کا آبھار ویکت کرتے تھے۔ گانبار کا ہر جشن 5 دن کا ہوتا ہے۔ اس طرح سے سال کا آخری جشن انسان کی سرشتی کی ورشگانٹھ کے ساتھ مل جاتا تھا اور اس پرکار سے ایران کے پراچین اتہاس میں انسان کی سرشتی کے کال کو نوروز کے روپ میں منایا جانے لگا۔ لیکن اس بارے میں بہت سی پوراڑک اور کالپنک کہانیاں موجود ہیں جس میں نوروز کے جشن کو ایران کے پراچین راجا جمشید سے جوڑتی ہیں۔
ایران کی ادھکانش پوراڑک کتھائیں ایران کے آرمبک راجا جمشید کو نوروز کا سنستھاپک مانتی ہیں۔ اس سمے بہت ادھک بھوتک وبھوتیاں تتھا کرشی میں انوکمپائیں پائی جاتی تھیں، اسی لیے ایران واسی ان وبھوتیوں اور انوکمپاؤں کا آبھار ویکت کرنے کے لیے اتسو کا آیوجن کرتے تھے۔ نوروز کے استتو میں آنے کے بارے میں بہت سی کہانیاں پرچلت ہیں، کنتو اس بات پر سب سہمت ہیں کہ شمسی ورش کے آرمبھ کا پہلا دن ارتھات 1 فروری نوروز ہے۔ ایرانی شودھکرتا اور لیکھک مہرداد بہار کا ماننا ہے کہ نوروز ایران تتھا میسوپوٹومیا دونوں کی سنسکرتیوں کا اتسو ہے۔ ان کا کہنا ہے کہ نوروز کا اتسو ایک پراچین اتسو ہے اور یہ 3 سہسرابدی عیسیٰ پورو میں پرچلت تھا۔ وے جاتیوں کے پلائن اور ان کے کوچ کرنے کو اس عید کے ایشیا کے وبھن کھیتروں میں پھیلنے کا کارن بتاتے ہیں۔ وے تخت جمشید کو نوروز سے سمبندھت سماروہوں اور دعاؤں کے آیوجن کا وشیش دل کہتے ہیں جو 1 فروری کو وبھن جاتیوں کے پرتندھیوں کی اپستھتی کا استھل ہوا کرتا تھا۔ استھل کا نرمان 500 ورش عیسیٰ پورو کیا گیا تھا اور یہاں کی دیواروں اور پتھروں کے استمبوں پر نوروز منانے کے آیوجن کے نیم انکت ہیں۔
اسی طرح بیان کیا جاتا ہے کہ اہریمن نے وبھوتیوں کو ختم کر دیا تھا چونکہ لوگ جتنا کھاتے پیتے تھے ان کا پیٹ نہیں بھرتا تھا۔ اس نے ہوا پر بھی روک لگا دی، سارے پیڑ سوکھ گئے اور دنیا برباد ہونے والی تھی۔ اس کے بعد عزت نے اہریمن اور اس کے ماننے والوں سے بھیڑنے کا من بنا لیا۔ جنگ ہوئی اور دنیا پر پھر سے انوکمپاؤں کی بارش ہونے لگی اور دنیا پھر سے اپنے پرانے رنگ و روپ میں لوٹ آئی۔ سورج پہلے کی طرح چمکنے لگا، ستارے اتیت کی بھانتی اپنی روشنی بکھیرنے لگے، ہر طرف خوشیاں ہی خوشیاں اور لوگ حیران ہو کر چلانے لگے، نوروز نوروز۔ دوستو، کاریہکرم کا سمے یہیں پر سماپت ہوا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔
جل سنکٹ۔
دوستوں، جل سنکٹ کی کنی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں سواتی اور قائم رضوی کا سلام سویکار کریں۔ آج ہم مانو سماج میں پراکرتک سنسادھنوں کے لیے یدھ پر چرچا کر رہے ہیں۔
متروں، پچھلے کاریکرم میں ہم نے آپ کو یہ بتایا تھا کہ سوکھا اور جل سنکٹ پریاورن کو نقصان پہنچانے کے علاوہ بہت سی سماجک اور راجنیتک سمسیاؤں کا بھی کارن بنتا ہے۔ اس سے یدھ اور وواد جنم لیتے ہیں، یہاں تک کہ جل سنکٹ وبھن دیشوں میں یدھ کا بھی کارن بن جاتا ہے۔ اس کی ایک وجہ یہ بھی ہے کہ پانی کا تیل کے وپریت کوئی وکلپ نہیں ہے۔
یدھ واستو میں ایک بھیانک تراستی ہے جو واستو میں جیون کے مول بھوت ڈھانچے کو ہی نشانہ بناتی ہے اور اسے پوری طرح سے تباہ کر دیتی ہے۔ اب تک ہم نے وبھن پرکار کے یدھ دیکھے ہیں، شیت یدھ، سافٹ وار، افیم یدھ، گپت یدھ اور اسی طرح کے نہ جانے کیسے کیسے یدھوں کے بارے میں آپ نے پڑھا اور سنا ہوگا۔ یدی ہم ان سبھی یدھوں پر دھیان دیں تو ہمیں یہ پتا چلے گا کہ اس پرکار کے سبھی یدھ پرائے پراکرتک سنسادھنوں پر ادھیکار کے لیے ہوئے ہیں۔ یدھوں کے اتہاس پر نظر ڈالنے سے یہی ثابت ہوتا ہے کہ آکرمنکاری دیشوں نے کبھی مسالوں تو کبھی تیل اور کبھی کسی انیہ چیز پر قبضے کے لیے دوسرے دیشوں پر حملے کیے ہیں، مگر آدھونک یگ میں یدھ کی ایک اور وجہ بڑھ گئی ہے۔
وشو کے جو حالات ہیں ان پر دھیان دینے سے ہم کو یہ پتہ چلتا ہے کہ پرانے زمانے میں جن مدوں پر یدھ ہوتا تھا ان میں ایک مدہ ورتمان دور میں بڑھ گیا ہے۔ وشیشج اب واٹر وار کی اور سے سچیت کر رہے ہیں۔ اس یدھ کے لکشنوں کو دنیا کے کئی دیشوں میں ابھی سے دیکھا جا رہا ہے۔ آج سے 10 ورش پہلے وشیشجوں نے جل سنکٹ کے بارے میں چیتاونی دی تھی۔ انہوں نے کہا تھا کہ 2015 تک کروڑوں لوگوں کو جل سنکٹ کا سامنا کرنا ہوگا اور دنیا کے 2/3 لوگ پے جل سے ونچت ہو جائیں گے۔ چیتاونیوں میں کہا گیا تھا کہ دنیا میں دن پرتی دن کم ہوتے پانی کی وجہ سے کھادیہ پدارتھوں اور ارجا کی کمی ہو سکتی ہے، اس لیے پانی کے لیے یدھ اب کوئی کالپنک چیز نہیں رہ گئی ہے اور نہ ہی دشکوں بعد سامنے آنے والی کوئی سمسیا ہے، بلکہ اب واٹر وار ایک گمبھیر مدعا ہے کیونکہ بہت سے دیشوں میں پانی کو لے کر وواد شروع ہو چکا ہے۔ یہ وہ دیش ہیں جو جل سنکٹ کی اور بڑھ رہے ہیں۔ اس کی ایک مثال ایتھوپیا اور مصر کی ہے جو پانی کی وجہ سے یدھ کے مہانے تک پہنچ چکے ہیں۔
امریکی پترکا کرسچن سائنس مانیٹر نے کچھ دن پہلے پانی کے لیے یدھ پر اپنی ایک وچار یوگی رپورٹ پرکاشت کی تھی۔ اس رپورٹ میں لکھا گیا تھا کہ وشیشجوں کا ماننا ہے کہ بڑھتی آبادی اور کم ہوتے پانی کی وجہ سے اگلے کچھ دشکوں میں پانی کی مانگ میں اسادھارن روپ سے وردھی ہوگی۔ ورلڈ ریسورسز انسٹیٹیوٹ نے اپنے ایک ادھیان میں بتایا کہ 2020 سے 2030 کے بیچ اور 2040 تک دنیا کے 167 دیشوں میں پانی کے لیے تناؤ و یدھ کی آکنشاؤں کا جائزہ لیا گیا ہے اور ادھیان کے نتیجے میں یہ پایا گیا ہے کہ 2040 تک دنیا کے 33 دیشوں میں جل کی وجہ سے تناؤ ہوگا۔ اس انتراشٹری سنستھا کے انوسار پانی کے لیے سب سے ادھک وواد اور تناؤ مدھیہ پور اور اتری افریقہ کے 14 دیشوں میں دیکھا جائے گا۔
ہندوستان
शोधकर्ताओं के अनुसार मध्य पूर्व ऐसा क्षेत्र है जहां सबसे कम पानी पाया जाता है, इसीलिए इस क्षेत्र में भूमिगत जल स्रोतों का बुरी तरह से दोहन हो रहा है और समुद्र के पानी को भी मीठा बनाया जा रहा है। अनुमान लगाया जा रहा है कि आगामी दशकों में इस क्षेत्र में पानी की समस्या गंभीर रूप धारण कर सकती है। अध्ययनकर्ताओं का कहना है कि पानी के लिए होने वाले विवादों का सबसे अधिक प्रभाव कृषि और अर्थव्यवस्था पर पड़ेगा। पानी की कमी के चलते गांवों से नगरों की ओर पलायन बढ़ेगा, जिसका प्रभाव अर्थव्यवस्था पर भी पड़ेगा और सामाजिक समस्याएं भी इससे जन्म लेंगी।
अध्ययनकर्ताओं का मानना है कि सूखे की वजह बनने वाले मौसम में बदलाव के चिन्ह अभी सामने नहीं आए हैं, लेकिन जो प्रमाण है उनसे यही लगता है कि यूरोप के भी कुछ इलाके बहुत बुरी तरह सूखे से ग्रस्त होंगे। इसी तरह चीन, भारत और अमेरिका, विशेषकर उसके दक्षिणी पश्चिमी क्षेत्र, सन 2020 के बाद से जल संकट का सामना करेंगे। रिपोर्टों के अनुसार चिली, नामीबिया और बोत्सवाना जैसे बहुत से देशों को इस समय भी जल संकट का सामना है, जिसकी वजह सूखा है। इस रिपोर्ट में एक महत्वपूर्ण बात यह भी बताई गई है कि सन 2011 में पानी की कमी सीरिया युद्ध की एक बड़ी वजह रही है, क्योंकि सीरिया में जल संकट और सूखे की वजह से अशांति बढ़ी और फिर यह देश गृह युद्ध में फंस गया।
पानी पर झगड़ा आमतौर पर छोटी सी बात से शुरू होता है, लेकिन जैसे जैसे ये जीवनदायक पदार्थ कम होता जाएगा, झगड़े बढ़ते जाएंगे। सीरिया के दक्षिणी नगर दरआ में कुछ युवा पानी के विभाजन के बारे में कमिश्नर के फैसले के खिलाफ दीवारों पर नारे लिख रहे थे, लेकिन उसी समय पुलिस ने उन्हें गिरफ्तार कर लिया। इन युवाओं के साथ पुलिस का गलत व्यवहार लोगों में आक्रोश का कारण बना और प्रदर्शन शुरू हो गए, क्योंकि इन युवाओं का कबीला मैदान में उतर गया था और सीरिया में ये विवाद इतना बढ़ा कि दुनिया भर में आतंकवादी वहां जमा हुए और भयानक गृह युद्ध छिड़ गया। अमेरिका, इसराइल और सऊदी शाही परिवार के कुछ सदस्यों के सहयोग से बनने वाले आतंकवादी संगठन दाइश को गृह युद्ध और विवादों में पानी की भूमिका का पता था, इसीलिए उसने सीरिया के रक्का नगर को अपना केंद्र बनाया, जो सीरिया के मुख्य जल भंडार यानी असद झील से मात्र 40 किलोमीटर की दूरी पर है। रक्का नगर की पूरी अर्थव्यवस्था इसी झील के पानी से सींचे जाने वाले कपास के खेतों पर निर्भर रही है। ये झील इस तरह बनी है कि उसमें 2500 वर्ग मील के इलाके की सिंचाई की जाती है। इसी तरह दाइश ने इराक के सबसे बड़े बांध पर कब्जे के लिए, जो मोसिल के पास है, भयानक युद्ध किया था। दाइश के आतंकवादियों ने इसी प्रकार फुरात नदी के दो बांधों पर भी कब्जा किया, जिनमें से एक फल्लूजा में और दूसरा हदीसा में है।
कुछ अध्ययनों से पता चलता है कि पिछले 50 वर्षों में 37 देशों के बीच पानी की वजह से इतना तनाव बढ़ा है कि वे सैन्य टकराव की हद तक चले गए हैं। इसराइल भी अपने पड़ोसियों के साथ पानी के लिए 30 बार तनाव और सैन्य टकराव तक जा चुका है। सबसे अधिक टकराव 1950 के दशक से लेकर 60 के दशक तक का है। इन वर्षों में इसराइल, सीरिया और जॉर्डन के बीच पानी को लेकर बेहद गंभीर विवाद पैदा हुए थे। अध्ययनों से पता चलता है कि गत 50 वर्षों के दौरान दुनिया में 1831 जल संबंधित घटनाएं घटी है, जिनमें से 1228 घटनाएं विवाद की वजह से हुई थी।
अध्ययनकर्ता पानी को सहयोग व भागीदारी की चीज समझते हैं, मगर राजनेताओं के विचार इससे अलग हैं। मिस्र के भूतपूर्व राष्ट्रपति अनवर सादात ने सन 1979 में कहा था कि मिस्र को एक नए युद्ध में केवल पानी फंसा सकता है। संयुक्त राष्ट्र संघ के छठे महासचिव पेत्रोस गाली ने भी 1985 में कहा था कि मध्य पूर्व में अगला युद्ध पानी के लिए होगा। विश्व बैंक के उपाध्यक्ष इस्माइल सिराजुद्दीन ने सन 1995 में यह कहा था कि इस सदी की बहुत सी लड़ाइयां तेल के लिए थीं, मगर अगली सदी के युद्ध पानी के लिए होंगे। संयुक्त राष्ट्र संघ के सातवें महासचिव
کوفی انان نے سن 2001 میں یہ کہا تھا کہ جل سوتوں کی وجہ سے ہونے والے وواد بھوش میں یدھوں کا کارن بن سکتے ہیں۔ سنیکت راشٹر سنگھ کے مہاسچیو بان کی مون نے بھی 2009 میں کہا تھا کہ دارفور کا سنکٹ پریاورن اور پانی کی وجہ سے ادھک گہرا ہوا ہے۔ عراق کے بھوتپورو پردھان منتری نوری مالکی نے سن 2012 میں یہ چیتاونی دی تھی کہ اگر جلد ہی کوئی اپائے نہیں کیا گیا تو عرب دیش پانی کے لیے یدھ کر سکتے ہیں۔
اس آدھار پر یہ کہا جا سکتا ہے کہ بھلے ہی پانی کو یدھ کا مکھیہ کارن نہ سمجھا جائے، لیکن یہ سچائی ہے کہ پانی یدھ کا ایک کارن بنتا جا رہا ہے۔ سنیکت جل سروت جہاں وبھن دیشوں کے بیچ سہیوگ کا کارن بنتے ہیں، وہیں ان کے بیچ وواد اور جھگڑے کی وجہ بھی یہی جل سروت ہوتے ہیں۔ لیکن یدی دھیان دیا جائے تو پانی پر وبھن دیشوں کے بیچ جھگڑے کی ایک بڑی وجہ پانی سے سنیکت روپ سے لابھ اٹھانے کے مول نیموں اور قانونوں کا ابھاؤ ہے۔ اسی لیے اگر دنیا یہ چاہتی ہے کہ اگلی صدی میں پانی پر یدھ نہ ہو تو اسے اس جیون دائک پدھار سے صحیح روپ میں لابھ اٹھانے کے سدھانت اور نیم بنانے پر گمبھیرتا سے غور کرنا ہوگا۔ تو دوستوں، آشا کاریکرم یہیں پر سماپت ہوتا ہے، انومتی دیں۔
دوستو، ابھی آپ سن رہے تھے پروگرام جل سنکٹ۔ سبھا کے انت میں پیش ہے مکھیہ سماچاروں کا سارانش۔ ایک بار پھر اسلامی کرانتی کے ورشٹھ نیتا نے کہا کہ ہمارے ساتھ امریکیوں کا رویہ غلط رہا ہے اور شیتریہ معاملوں میں بھی وہ غلطی کر رہے ہیں۔ ایران کے رکشا منتری نے بل دے کر کہا کہ ایرانی راشٹر پرمانو ویگیانک شہید فخری زادے کی ہتیا کا بدلہ لے کر رہے گا۔ بھارت پرشاست کشمیر میں سرکشا بلوں اور الگاوادی چھاپہ ماروں کے بیچ جھڑپ میں 4 لوگ مارے گئے۔ اور سعودی عرب کی بمباری کے جواب میں یمنی بلوں نے ریاض میں کنگ خالد ایئرپورٹ پر میزائلوں سے حملہ کیا۔ آشا ہے سبھا کے پروگرام آپ کو پسند آئے ہوں گے۔ پروگرام کے بارے میں آپ اپنے وچار ہمارے ای میل آئی ڈی پہ بھیج سکتے ہیں۔ ہمارا ای میل آئی ڈی ہے hindi@wes.irib.ir۔ واٹس ایپ پر ہمارا نمبر ہے 00989035065492۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ اسی کے ساتھ محمد علی قمی اور ساتھیوں کو انمتی دیجیے۔ شبھ راتری، خدا حافظ۔Thank you.